कारवान कुरान लेक्चर नंबर 655 सूरत नजम का तआरुफ। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, व बिही नस्तईन व हुवा खैरु नासिरिन व मुईन। खुदावंद आलम के फजल व करम से और उसी की दी हुई तौफीक से रसूलुल्लाह पर नाजिल होने वाली अगली सूरा सूरत नजम का तआरुफ आपकी खिदमत में अर्ज करते हैं। तवज्जो फरमाए, तरतीब नुजूल के एतबार से सूरत नजम का नंबर 23 है, यानी रसूलुल्लाह पर ये सूरह मुबारका 23वें नंबर पर नाजिल हुई थी, सूरत इखलास के बाद और सूरह अबस से पहले। मुसहफ़ की तरतीब के एतबार से, यानी कुरान करीम की मौजूदा तरतीब के एतबार से, इस सूरा का नंबर 53 है और ये सूरा 27वें पारे में सूरह तूर के बाद और सूरतुल कमर से पहले मौजूद है। इस सूरह मुबारका की आयात की तादाद 62 है, 62। इस सूरा की आखिरी आयत पर सजदा करना वाजिब है, यानी अगर आप इसकी आखिरी आयत को पढ़ें, तिलावत करें या इसकी आखिरी आयत को सुने तो सजदा करें। रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के मारूफ सहाबी हजरत अब्दुल्लाह इब्न मसऊद की रिवायत के मुताबिक ये वो पहली सूरह मुबारका है जिसे रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने एलानिया किया था मक्का में, यानी सब के सामने इस सूरह को गोया के तिलावत किया था और इसका एलान किया था। ये वो पहली सूरह है और अगर आप इससे पहली वाली सूरतों के मुकाबले में इस सूरह पर गौर करें तो आप देखेंगे, मसलन सूरह काफिरून में कुल या अय्युहल काफिरून, कुल यानी आप कह दीजिए, तो खिताब रसूलुल्लाह से है। उसके बाद सूरतुल फील में अलम तरा, क्या तूने नहीं देखा, इसमें भी खिताब रसूलुल्लाह से है। उसके बाद सूरतुल फलक में कुल आऊज़ु बिरब्बिल फलक, फिर कुल का खिताब रसूलुल्लाह से है। सूरत नास में भी कुल आऊज़ु बिरब्बिन नास, खिताब रसूलुल्लाह से है। और उसके बाद कुल हुवल्लाहु अहद में भी खिताब रसूलुल्लाह से है। लेकिन अगर आप सूरह नजम में देखें तो इसमें बहुत सारे खिताबात रसूलुल्लाह की बजाय मक्का वालों से इस सूरह में खुदावंद आलम मुखातब है। मसलन इब्तदाही में फरमाया, वन नजम इदा हवा मा ضل صاحبكم, तुम्हारा साथी गुमराह नहीं है, भटका हुआ नहीं है। तो ये तुम्हारा यानी वो मक्का वाले के जो रसूलुल्लाह को तरह तरह के बुरे नामों से पुकार रहे थे और झूठा और गुमराह कह रहे थे, तो उनसे खिताब है। और ये भी एक अलामत है इस बात की कि इस सूरह को एलानिया फरमाया था रसूलुल्लाह ने, ताकि मक्के वालों की बहुत सारे सवालात का और शकूक व शुबहात का जवाब दिया जा सके। इस सूरह मुबारका के नाजिल होने का मकसद अगर हम खुलासे के तौर पर बयान करें तो वो इस तरह से है कि इस सूरह में कुरान मजीद के अल्लाह तबारक व तआला का पैगाम होने का इस्बात किया गया है, ताकीद की गई है कि ये कुरान वही इलाही है और ये किसी इंसान का कलाम नहीं है, जैसा कि मक्का वाले ये इल्जाम लगाते थे और बहुतान लगाते थे। और इसके साथ साथ इस बात पर ताकीद की गई कि मुशरिकीन मक्का ने जो अकायद बना रखे हैं शिर्क पर मबनी, वो बेदलील हैं और फकत वहम और गुमान पर मबनी है, कोई यकीनी दलील उनके पास इसकी नहीं है। इसी तरह तौहीद रिसालत और क़यामत के बारे में बाज शकूक व शुबहात का इजाला किया गया। तीन बुनियादी मौजूआत के बारे में इस सूरह में बात की गई। सबसे पहला, اللہ تبارک و تعالی کی وحدانیت، اس کی توحید ربوبیت، یعنی اس کائنات کا پالنے والا، اس کائنات کا سنبھالنے والا، تمام مخلوقات کا وہ اکیلی ذات ہے۔ اس کے علاوہ معاد یعنی قیامت کا تذکرہ کیا گیا، نبوت کا تذکرہ کیا گیا، آغاز اس سورہ کا نبوت کے ذکر سے کیا اور اس میں اس بات کی طرف تاکید کی کہ یہ قرآن کا پیغام اللہ تبارک و تعالی کی طرف سے آنے والی وحی ہے۔ اس کے بعد خداوند عالم کی وحدانیت کا تذکرہ کیا اور ہر قسم کی بت پرستی اور ہر قسم کے اللہ کے شریکوں کی نفی کی، یعنی اس کا کوئی شریک نہیں ہے، اور اس کی بڑی تاکید اور وضاحت فرمائی گئی۔ اور اس کے بعد آخری حصے میں اس طرف اشارہ کیا گیا کہ یہ تمام مخلوقات اللہ تبارک و تعالی کی ذات پر ان کی انتہا ہے، یعنی وہی ذات ان کو زندہ کرنے والی، ان کو مارنے والی، ہنسانے اور رولانے والی، اور وہی ان کے سارے امور کی تدبیر کرنے والی ذات ہے۔ وہی ہلاک کرتا ہے، وہی نافرمانوں کو عذاب کرتا ہے۔ اور بالآخر سورہ کے اختتام پر قیامت کی طرف اشارہ کیا گیا اور اللہ تبارک و تعالی کی ذات کو سجدہ کرنے کا حکم دے کر اس سورہ کا اختتام ہوتا ہے۔ گزشتہ سورتوں کے ساتھ اس سورہ کا رابطہ اگر دیکھا جائے تو توجہ فرمائیں، مشرکین مکہ اپنے بے بنیاد عقائد اور غلط باطل افکار کے دفاع کے لیے قرآن مجید کے وحی ہونے کا انکار کرتے تھے اور اس بارے میں رسول اللہ سے جھگڑتے تھے اور کہتے تھے کہ آپ پر کوئی وحی نہیں آتی، یہ آپ کی اپنی گھڑی ہوئی باتیں ہیں۔ لہذا اللہ تبارک و تعالی نے توحید پر مبنی جو معاشرہ تشکیل دیا جانا تھا دین اسلام کے ذریعے سے، اس کے لیے پہلے سورہ توحید میں اپنا تعارف کروایا اور اس کے بعد اس سورہ مبارکہ نجم میں مشرکین کے پیدا کردہ شکوک و شبہات کا ازالہ فرمایا، ان کا جواب دیا۔ اور بنیادی بات یہ کہ دلیل وہ ہوتی ہے کہ جو یقین سے حاصل ہو، گمان جس کو عربی زبان میں ظن، ذوئے اور نون ظن کہا جاتا ہے، اس پر یعنی گمان پر مبنی باتیں ان کی کوئی علمی حیثیت نہیں ہوتی، اور لہذا ظن و گمان کی بجائے دلیل اور برہان پر اپنے افکار اور عقائد کی بنیاد رکھنا ضروری ہے۔ انشاءاللہ آئندہ درس میں اس سورہ کی فضیلت کے بارے میں بات کریں گے اور یہ عرض کریں گے کہ جو فضیلت اس سورہ کی قرات کی بیان کی گئی، آیا وہ ہر پڑھنے والے کے لیے ہے یا نہیں، اس کی کچھ اور بھی شرائط ہیں۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔